नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबरमा डोलराज राणा भाटको नमस्कार। सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। नवलपुरमा थप 3 जनामा कोरोना संक्रमण पुष्टि, थप विवरण आउन बाँकी। भारतबाट आएका स्थानीयलाई लिएर दाङ हिँडेको बस नेपालगञ्जमा दुर्घटना, 11 जनाको मृत्यु। रेचुली माइत भएकी कोरोना संक्रमित युवती निको भई घर फर्किन्। गैंडाकोटमा हिजो 21 जनाको स्वाब संकलन पोखरामा परीक्षण हुँदै नेपालमा हिजो एकै दिन 166 जनामा कोभिड-19 पुष्टि। गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, चालु आर्थिक वर्षको आर्थिक वृद्धि दर नराम्ररी खस्कियो। नवलपुरमा सर्पदंशको उपचार गराउने सुविधा थपिने, लोकाहा खोलामा उद्योग ग्राम स्थापना गरिने। र किसान साकोसले दियो गैंडाकोट नगरपालिकाको राहत कोषमा 1,41,000। हिजोको झरीले पहिरो जाँदा गैंडाकोट 6 का 3 घर जोखिममा। असार 1 गतेबाट पठन पाठन सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान।
गैंडाकोट नगरपालिका वडा नम्बर 3 को सूचना। विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस प्रकोपको रूपमा भित्रिन नदिन सबै सचेत रहन र नेपाल सरकारले घोषणा गरेको लकडाउनको पालना गरी सुरक्षित रहन सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध गर्दछौ। यसका साथै पटक पटक साबुन पानीले हात धुन नबिर्सिनुहोस्। सामाजिक दूरी कायम गर्नुहोस्। वडा अध्यक्ष शिवकान्त तिवारी, सम्पर्क नम्बर 98450 45753। गैंडाकोट नगरपालिका वडा नम्बर 3 को कार्यालय। गैंडाकोट नगरपालिका वडा नम्बर 4 को सूचना। विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस प्रकोपको रूपमा भित्रिन नदिन सबै सचेत रहन र नेपाल सरकारले घोषणा गरेको लकडाउनको पालना गरी सुरक्षित रहन सम्पूर्ण वडावासीमा हार्दिक अनुरोध गर्दछौ। यसका साथै पटक पटक साबुन पानीले हात धुन नबिर्सिनुहोस्। वडा अध्यक्ष कृष्ण प्रसाद नेउपाने, सम्पर्क नम्बर 98550 59496। गैंडाकोट नगरपालिका वडा नम्बर 4 को कार्यालय।
अब खबर विस्तारमा। सुरुवातमा प्रसंग। नवलपुरमा थप 3 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैसँग सम्बन्धित समाचारबाट, नवलपुर जिल्लामा थप 3 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले दिएको जानकारी अनुसार थप 3 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सँगै जिल्लामा संक्रमितको संख्या 9 पुगेको छ। पछिल्लो क्रममा देखिएका 3 जना संक्रमित मध्ये कावसोतीको 2 जना र विनय तिर्मेडीको 1 जना पुरुषमा संक्रमण पुष्टि भएको हो। तर यद्यपि विस्तृत विवरण आउन भने बाँकी रहेको छ। यस्तै नेपालमा हिजो मात्र 166 जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। नेपालमा कोरोना संक्रमितहरूको संख्या बढ्दै जाँदा 24 घण्टामा 166 जनामा संक्रमण देखिएको थियो। 166 जनामा कोभिड-19 पुष्टि भएसँगै संक्रमितहरूको संख्या 1567 पुगेको थियो। पछिल्लो 24 घण्टामा 2 जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको थियो। शनिबार राति दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना पोजिटिभ देखिएको थियो भने आइतबार बिहान बाजुरा जिल्ला अस्पतालमा ज्यान गुमाएकी 2 वर्षकी बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या 8 पुगेको छ। पछिल्लो 24 घण्टामा कोरोना संक्रमण पुष्टि भएर उपचार गराइरहेका मध्ये 5 जना निको भएर घर फर्किएका छन्। डिस्चार्ज हुनेमा मकवानपुर हेटौँडाकी 1 महिला रहेकी छिन् जो भरतपुर अस्पतालमा उपचार गराइरहेकी थिइन्। त्यस्तै बुटोलमा रहेको कोरोना अस्थायी अस्पतालबाट हिजो मात्रै 4 जना डिस्चार्ज भएका छन्। यो सँगै कोरोना जितेर अहिलेसम्म 224 जना अस्पतालबाट घर फर्किएका छन्। हालसम्म नेपालका 77 जिल्लामध्ये 57 जिल्लामा यसको संक्रमण पुष्टि भएको छ। त्यस्तै गण्डकी प्रदेशको थप हिजो 1 जिल्लामा कोरोना संक्रमित भएको पुष्टि भएको थियो। तनहुँमा 1 जना संक्रमित भेटिएसँगै गण्डकी प्रदेशमा 11 जिल्लामध्ये 5 जिल्लामा कोरोनाको संक्रमण फैलिएको थियो। गण्डकीका बागलुङमा 8 जना, नवलपुरमा हिजोसम्म 6 जना, लमजुङमा 1 जना, स्याङ्जामा 7 जना, मेग्दीमा 1 जना र तनहुँमा 1 जनामा गरी कुल 24 जनामा संक्रमण पुष्टि भएको गण्डकीको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले उल्लेख गरेको थियो। निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार बागलुङका 2 जना र नवलपुरका 1 जना संक्रमण मुक्त भई डिस्चार्ज भएका थिए। गण्डकीले जेठ 6 गते संक्रमण पुष्टि भएका नवलपुरका 1 र लमजुङका 1 गरी 2 जनाको विवरण पनि हिजो आधिकारिक रूपमा अद्यावधि गरेको थियो। यस्तै नवलपुरको पछिल्लो जानकारी दिनको लागि यति बेला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाई प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। केशव सर, तपाईँलाई स्वागत छ विजय एफएममा। नवलपुरमा पछिल्लो 3 जनामा कोरोना भाइरस संक्रमण देखा परेको भन्ने खबर आएको थियो, यसको बारेमा बताइदिनुहोस् न।
अब पोखरा को प्रयोगशालाबाट तीनजनामा संक्रमण देखिया छ यहाँको भन्ने चाहिँ अब मौखिक खबर चाहिँ अहिलेसम्म प्राप्त भएको छ र त्यो विस्तृत विवरण आउँदा
अब यो पछिल्लो समय चाहिँ जसरी यहीँ समुदायभित्रको व्यक्तिमा त्यसरी देखिएको छ अथवा भारतबाट आएकाहरूमा सङ्क्रमण देखिराखेको छ के छ जिल्लाको अवस्था चाहिँ
अनि यस्तो छ अहिलेसम्म अब भारतबाट आउने व्यक्तिहरूको मैले सङ्क्रमण चाहिँ बढी मात्रामा देखिएको छ र अहिलेसम्म समुदाय स्तरमा चाहिँ गएको छैन र अहिले पनि हामीले चाहिँ पोखरामा करिब 93 नमुना चाहिँ यो 16, 17 र 18 गते हिजोसम्म गरेर 93 नमुना हामीले चाहिँ पठाएको छौँ त्यसमा चाहिँ अब कतिवटा परीक्षण भएर कतिवटा परीक्षण हुन बाँकी छ भन्ने सहित अब त्यो दिनहरू पनि एकछिनमा आउला र अब आज बिहानको प्राप्त सूचना चाहिँ अब तिनजनामा पोजिटिभ आयो भने चाहिँ त्यसको विस्तृत विवरण चाहिँ आउनु बाँकी छ त्यसले गर्दा अब भारतबाट जति हामीले पठाएको छौँ सबहरू परीक्षण गरेर ती सबै भारतबाट आउने व्यक्तिहरू छन् त्यसले गर्दा एउटा अब चाहिँ के छ भने विशेष गरी अब भारतबाट आउने व्यक्तिहरूको सङ्ख्या अब हिजो पनि हामी कहाँ भारतबाट आएर क्वारेन्टाइनमा बस्नेहरूको सङ्ख्या करिब 1000 बढी छन् आज पनि अब 100-150 थपिने सम्भावना छ त्यसले गर्दा अब भारतबाट आउने व्यक्तिहरूलाई क्वारेन्टाइनमा व्यवस्थित तरिकाले राख्ने र परीक्षण गर्न सक्यो परीक्षण गर्ने हुन्छ बाहिर सम्पर्कमा आउन कसैको दिएन भने अब समुदाय स्तरमा चाहिँ रोग जाने सम्भावना हुँदैन र अब भारतबाट आउने व्यक्तिहरूलाई नि अब चाहिँ क्वारेन्टाइनमा राख्न सकेन अथवा उहाँहरू बाहिर समाजमा घुलमिल हुनुभयो भने त्यस्तो अवस्थामा चाहिँ अब समुदायमा रोग जाने सम्भावना अलिक बढी हुन्छ
आज देखिएकामा कुन कुन पालिकाहरूको रहेका छन् तिनीहरू
त्यसको अब विस्तृत विवरण आउन बाँकी छ अहिलेसम्म हामीले चाहिँ त्यहाँ पठाएको स्वाब चाहिँ विनय त्रिवेणी होप्सेकोट मध्यबिन्दु काउसेडी गरेर 4 पालिकाको स्वाब गएको छ र त्यसको अब विस्तृत विवरण चाहिँ अहिले म कहाँ चाहिँ आइपुगेको छैन र सायद अब एकछिनमा आउँदा त्यो आइसकेपछि अनि सबै कुराहरू चाहिँ थाहा हुन्छ
यो काउसेडी र विनय त्रिवेणी भनेर जसरी आएको छ नि यसैलाई मान्न सकिन्छ अथवा अरू पनि हुनसक्छ
अनि त्यो त अब हामीले पठाएको स्वाबमा अहिलेसम्म 4 स्थानीय गएको काउसेटीको पनि गएको छ हुप्सेकोटको पनि गएको छ मध्यबिन्दु र विनय त्रिवेणी गएको छ त्यसले गर्दा तिनै मध्येबाट हुने सम्भावना त यसै पनि छ त्यही पनि अब स्पष्ट रूपमा चाहिँ अब नगरपालिका र वडा नम्बर खुलेर स्पष्ट रूपमा चाहिँ विवरण नआइन्जेल यत्तिकै भन्न अलिकति चाहिँ मिल्दैन त्यसले गर्दा अब 10-15 मिनटमा यी सबै विवरणहरू चाहिँ प्राप्त देखियो
केशव सर जसरी अब यो ग्रामीण क्षेत्रमा पनि विदेशबाट आउनेहरूको सङ्ख्या वात्तै बढेको छ उनीहरूको व्यवस्थापनमा अलिकति समस्या परेको चाहिँ जस्तो गाउँपालिकाका अध्यक्षहरूले गरेको गुनासाहरू पनि बढिराखेका छन् त्यसमा भिटिएम नपुगेको स्वाब सङ्कलनको लागि चाहिँ जनशक्ति नभएको कुराहरू आइराखेका छन् कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ग्रामीण क्षेत्रमा चाहिँ
अब यसमा चाहिँ के छ भने अहिले चाहिँ हामी कहाँ अब हरेक स्थानीय तहमा प्रयोगशालासँग सम्बन्धित कर्मचारीहरू हुनुहुन्छ जस्तो माथिको गैँडाकोटमा पनि प्रयोगशालासँग सम्बन्धित हुनुहुन्छ पिताजी घाटमा काम गर्नुहुन्छ त्यस्तै देवचेलीमा पनि पिएचसीमा हुनुहुन्छ कालसेटीमा पनि एकजना चाहिँ यो प्राइभेट अस्पतालमा काम गर्नेलाई प्रयोगशालालाई उहाँले पनि लिएर काममा चाहिँ लगाइरहनु भएको छ त्यस्तै माथि 2 पिएचसी बोलिगा पनि हुन्छ त्यही भएर प्रयोगशालामा काम गर्ने व्यक्तिहरू चाहिँ लगभग सबै ठाउँमा हुनुहुन्छ र अहिलेसम्म अब ठ्याक्कै नभएको भनेको चाहिँ एकजना एउटा होसेकोटमा हो
अनि बुलिङटार अथवा बौद्धिकालीतिरको अवस्था कस्तो छ
अब त्यहाँको अवस्था के छ भने अब हामीले चाहिँ अब त्यहाँ भोलि बुलिङटार र बौद्धिकालीमा स्वाब सङ्कलन हुन्छ र हामी सङ्कलन गर्न जाँदाखेरि त्यहीँमा भएको चाहिँ यहाँको कर्मचारी र अन्य कर्मचारीलाई पनि स्वाब सङ्कलन त्यसको प्याकिङ र फर्म भर्ने तरिका सबै त्यो अनसाइडमा नै हामीले चाहिँ सिकाउँछ र त्यसरी सिकाइसकेपछि अब अर्को अर्को जति स्वाब सङ्कलन गर्नु पऱ्यो भने त्यहीँको जनशक्तिले सम्पर्क गर्दाखेरि चाँडै नै स्वाब सङ्कलन हुने र अनि अब त्यहाँबाट पोखरा पनि ठाउँ नजिक भएकोले त्यो चाहिँ हुन्छ र अर्को सँगसँगै अहिलेको अवस्थामा के आयो भने अब सबैतिरको प्रयोगशालामा स्याम्पलहरू चाहिँ अलिक बढी हुने भएकोले तत्काल रिजल्ट आउन नसक्ने भएकोले कलेक्सन मात्रै ठुलो कुरा भएन त्यसले गर्दा कलेक्सन सँगसँगै कहाँ गएर परीक्षण गरेर रिजल्ट कहिले आउँछ भन्ने कुरा पनि सँगसँगै विचार गरेर अनि परीक्षण कलेक्सन चाहिँ गर्नुपर्ने हुन्छ र कलेक्सनको काम चाहिँ त्यो रूपमा भाषा रोकेको छैन अब भिटिएमहरू चाहिँ अब एकैचोटि धेरै नै मात्रामा चाहिन्छ भन्ने भन्दा पनि आवश्यकता मात्रामा चाहिँ लगभग प्राप्त भएको अहिले अब नवलपरासीको पनि कतिपय स्थानीय तहहरूले पनि भिटिएम अन्तर्गतले खरिद गर्नको लागि चाहिँ अब पहल गर्नु भएको त्यसले गर्दा अब 2-4 दिनमा यो भिटिएमको त्यति ठुलो समस्या चाहिँ होला तर अब एकैचोटि चाहिँ आफ्नो बनाउनु सहज गर्नु पऱ्यो भन्दा समस्याहरूलाई मात्रै चाहिँ इन्डियाबाट आज मान्छेहरू क्वारेन्टाइन बसेको प्रायः गरेर 1 क्रस गरेपछि अब त्यो कलेक्सन गर्नुपर्ने भएकोले अब त्यसको आधारमा चाहिँ यस अलिअलि मात्रामा आपूर्ति हुने गरे पनि अब अन्त्यमा
चाहिँ जस्तो अब अन्य अस्पतालले कोरोना संक्रमितको बिरामी राख्ने ठाउँ नभएको कुराहरू पनि आइराखेका छन्, जसले गर्दा हामीले मध्यबिन्दुमा पनि बिरामी राख्नु परेको अवस्था छ। आइसोलेसन बेडहरू चाहिँ अस्पतालमा पर्याप्त नभएको, आइसियु बेडै नभएको अवस्था पनि जिल्लामा छ भनेर भनिन्छ। के छ यसतर्फ चाहिँ कसरी चाहिँ योजना बनाउनु भएको छ, तपाईँहरूको छलफल होला जिल्लामा?
अब यसमा चाहिँ के छ भने अब अन्य अस्पतालले रहेन नमानेको भन्दा पनि अब चाहिँ अहिले हरेक जिल्लामा अब लगभग संक्रमितको सङ्ख्या बढेकोले सबै जिल्लाका अस्पतालहरू चाहिँ अब अहिले कोरोना संक्रमित बिरामीले चाहिँ बेडहरू पनि अब त्याग हुन सक्छ, त्यसले गर्दा अब बिरामीहरू चाहिँ तत्कालै पठाउन नसकिने अवस्था आउने सम्भावना चाहिँ छ। अहिले पनि अब पठाउन नसकिने त्यही पनि अब हाम्रो चाहिँ अहिले हामीसँगै भएको बेडले चाहिँ सबै गर्न चाहिँ मध्यबिन्दु अस्पतालमा चाहिँ बिरामी राखिरहेको छ र र आज पुष्टि भएकोलाई पनि त्यहीँ राख्ने भनेर हामीले चाहिँ सोचिरहेको छौँ। र अब थप अब चाहिँ कमसेकम पनि 40-50 अड्ने खालको चाहिँ आइसोलेसन बेड अब जिल्लामा जरुरी छ। यसको लागि अब जिल्लामा अब हरेक स्थानीय तहसँग अब जिल्लामा सिएमसी भनेर सिडिओको अध्यक्षतामा एउटा समिति छ, समितिमा कुरा चाहिँ अब छलफलमा आएर अब त्यहाँ चाहिँ छलफल गरेर कुनै न कुनै विकल्प चाहिँ एक दुई दिनमा अब पुग्नु जरुरी छ, किनभने एक जति ढिलो गऱ्यो त्यति अब बिरामीहरूलाई चाहिँ राख्नुको लागि समस्या हुन्छ। त्यसले गर्दा अब त्यो विकल्पमा चाहिँ अब पक्कै पनि एउटा निष्कर्ष चाहिँ एक दुई दिनमा पुग्ला, जिल्लाको चाहिँ त्यो क्राइसिस म्यानेजमेन्ट सेन्टिङ भन्ने छ सिडिओको अध्यक्षतामा, त्यसले पक्कै पनि विकल्प सोच्ला भन्ने चाहिँ मलाई लाग्छ। र त्यसकै लागि चाहिँ हामीले पनि अब उपयुक्त सुझाव दिएछौँ। अब त्यसले गर्दा बिरामी चाहिँ बढ्दै जाने क्रममा अब आइसोलेसनको बेडको सङ्ख्या स्वतः बढाउन पर्नेमा चाहिँ त्यसमा दुईमत हुनै सक्दैन।
हस्, धेरै धेरै धन्यवाद केशव चापागाई सर यो समयको लागि। उहाँ हुनुहुन्थ्यो स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाई। गैंडाकोट नगरपालिकाभित्रका क्वारेन्टाइनमा रहेका 21 जनाको हिजो स्वाब सङ्कलन गरिएको छ। विभिन्न समयमा आएर विद्यालयमा बनाएका क्वारेन्टाइनमा रहेका 18 जना र 3 जना स्वास्थ्यकर्मी गरी 21 जनाको हिजो बिहान स्वाब सङ्कलन गरिएको थियो। उनीहरूको लक्ष्मी मावि अमरापुरीमा स्वाब सङ्कलन गरी परीक्षणको लागि पोखरा पठाइएको छ। आजसम्म रिपोर्ट सार्वजनिक हुने स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभएको छ। गण्डकी प्रदेशको आर्थिक वृद्धि दर कोरोनाका कारण खस्किएको छ। प्रदेशको वार्षिक आर्थिक वृद्धि दर 9.3% हुने लक्ष्य राखिए पनि धेरै क्षेत्रमा आएको गिरावटका कारण 2.68% खुम्चने अनुमान गरिएको छ। समृद्ध प्रदेश र सुखी प्रदेशवासीको लक्ष्य प्राप्तिका लागि गण्डकी प्रदेश सरकार क्रियाशील रहेको उल्लेख गर्दै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 77-78 सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमित शेरचनले सो प्रक्षेपण सुनाउनु भएको हो।
चालु आर्थिक वर्षमा प्रदेशको वार्षिक आर्थिक वृद्धि दर र 9.3% हुने लक्ष्य राखिएकोमा प्रदेशको विप्रेषण, पर्यटन, कृषि, उद्योग लगायतका क्षेत्रमा प्रभाव परी 2.68% खुम्चिने प्रारम्भिक अनुमान गरिएको छ।
त्यस्तै पोखरा स्थित गण्डकी प्रदेश सभाको 6 अधिवेशनको 8 बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शेरचनले नवलपुरका स्वास्थ्य संस्थाहरूमा सर्पदंशको उपचारको व्यवस्था मिलाइने पनि बताउनु भएको छ।
नवलपुर जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सर्पदंश उपचारको व्यवस्था मिलाइनेछ।
त्यस्तै नीति तथा कार्यक्रममा मध्यबिन्दु अस्पतालको भवन निर्माण कार्यलाई पनि निरन्तरता दिने भएको छ।
मध्यबिन्दु अस्पताल, काँसीको मातृ शिशु मितेरी अस्पताल तथा पर्वत, मनाङ र मुस्ताङ जिल्ला अस्पतालका भवन निर्माण कार्यलाई निरन्तरता दिइनेछ। आयुर्वेद तथा प्राकृतिक चिकित्सा लगायतका वैकल्पिक चिकित्सा सेवालाई समय सापेक्ष र प्रभावकारी बनाइनेछ। प्रदेशका आयुर्वेद औषधालय, आयुर्वेद स्वास्थ्य केन्द्रलाई 1500 चिकित्सालयमा स्तरोन्नति गर्दै लगिनेछ।
स्थानीय तहसँगको साझेदारीमा एकीकृत जनस्वास्थ्य कार्यक्रम सञ्चालन गरिने, नवलपुरको लोका खोलाम उद्योग ग्राम स्थापना गरिने बताउँदै नवलपुरको धौबादीमा फलामखानी सञ्चालन गर्ने स्थानीय तह र सङ्घीय सरकारसँग साझेदारी गरिने पनि बताउनु भएको छ।
नेपाल सरकारसँगको सहकार्यमा काँसीको पुडीतार र नवलपुरको लोकाहा खोलामा प्रदेश स्तरीय औद्योगिक क्षेत्रको विकास गरिनेछ। नेपाल सरकार र स्थानीय तहसँगको सहकार्यमा एक स्थानीय तह एक उद्योग ग्राम स्थापना गर्ने नीतिलाई निरन्तरता दिइनेछ। नवलपुरको धौवादीमा फलामखानी सञ्चालन गर्न नेपाल सरकार स्थानीय तह तथा निजी क्षेत्रसँग साझेदारी गरिनेछ। प्रदेशभित्र रहेका खनिजको अध्ययन गरी उत्खनन योग्य खनिजको प्राथमिकीकरण गरिनेछ।
त्यस्तै गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा मानव वन्यजन्तु द्वन्द कम गर्न नवलपुरमा तारबार कार्यक्रम पनि सञ्चालन गरिने भएको छ।
मानव वन्यजन्तु द्वन्द व्यवस्थापन गर्न नवलपुरमा तारबार गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
नवलपुरको कावसतीमा सङ्घ र स्थानीय सरकार सङ्घको समन्वयमा सरकारी कार्यालयका भवनका लागि एकीकृत नमुना कार्यक्रम अघि बढाइने नीति तथा कार्यक्रममा समावेश छन्। नवलपुरमा राष्ट्रिय विद्युत नपुगेका क्षेत्रमा विद्युत विस्तार गरिने, प्रदेशका सबै घरमा खानेपानी पुर्याउन आयोजना सञ्चालन गरिने, जीवन रक्षा कोष स्थापना गरी उद्यमशीलता र स्वरोजगार कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गैंडाकोट नगरपालिकाको राहत कोषमा 141,000 रुपियाँ सहयोग गरेको छ। हिजो सो बराबरको चेक संस्थाका अध्यक्ष श्रीहरि चालिसीले नगर प्रमुख छतराज पौडेललाई हस्तान्तरण गर्नुभएको हो। नगरपालिकामै पुगेर सामाजिक दूरी कायम गर्दै कोभिड-19 कारण समस्यामा परेका जनतालाई राहत सहयोग हुने गरी चेक हस्तान्तरण गरेको अध्यक्ष श्रीहरि चालिसीले बताउनु भएको छ। हिजो बिहान भर परेको झरीका कारण गएको पहिरोले गैंडाकोट 6 महादेव भर्याङका 3 घर जोखिममा परेका छन्। नारायणी नदी किनारमा रहेको घर पछाडिको भागमा पहिरो गएपछि वडाध्यक्ष लक्ष्मी प्रसाद सापकोटा विपदमा हामी जेसिबी र स्थानीय मिलेर भल काटिएको थियो। सोही ठाउँकी नानुमाया परियारले बिहान 9 बजेको समयमा आफ्नो घरको भान्सा कोठा नै बगेको बताउँदै अर्को घरको चर्पीको सेफ्टी ट्याङ्की नै बगाएको बताउनु भएको छ। सोही ठाउँमा रहेको अर्का छिमेकीको घरको पछाडिको भागमा पहिरो गएको छ। पहिरोका कारण आफूहरू राम्रोसँग बस्न नसकेको भन्दै उक्त डिलमा रहेका सबै घर जोखिममा रहेको पनि उहाँले बताउनुभयो। वडा र नगरले तटबन्ध नगरेका कारण समस्या भएको भन्दै आफूलाई ढुक्कले बस्न पाउनुपर्ने व्यवस्था गरिदिन पनि उहाँले आग्रह गर्नुभएको छ। स्थानीय किसान गुरुङले आफूले पटक पटक तटबन्धका लागि आग्रह गरे पनि सुनवाई नभएको भन्दै आफू टोल विकास संस्थाको अध्यक्ष भएकाले सुकुम्बासी बस्ती जोगाउन पटक पटक स्थानीय सरकारको ध्यान आकर्षण गराएको बताउनुभयो। वडा सदस्य दलबहादुर थापाले लगातार पानी परेका कारण बलेनीको दबावले माटो भाँचिएको बताउनु भएको छ। त्यस्तै वडाध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले मा एउटा निवेदन दिन आग्रह गर्दै आफूले नगर प्रमुखसहित एकपटक स्थलगत निरीक्षण गराउने र क्षतिपूर्तिसहित सुरक्षित बासको पहल गर्ने बताउनु भएको छ। बालुवा माटो भएका कारण नदी किनारबाट कम्तीमा 500 मिटर पर घर बनाउनु पर्ने भए पनि त्यसो नभएको भन्दै तत्काल बलेनी पानी कटाउनु उहाँले सुझाव दिनुभएको छ। गैंडाकोट नगरपालिका वडा नम्बर 1 अवस्थित दक्षिण भारतीय शैलीमा निर्मित लक्ष्मी नृसिंह दिव्य धाम मन्दिरको वार्षिक उत्सव हिजो सम्पन्न भएको छ। कोभिड-19 सम्भावित संक्रमण कम गर्न नेपाल सरकारले आह्वान गरे अनुरूप सामाजिक दूरी कायम राख्दै ब्रह्मोत्सव सम्पन्न भएको मन्दिरका महन्त नटवर नारायण आचार्यले विजय एफएमलाई जानकारी दिनुभएको छ। गैंडाकोट नगरपालिकाका नगर प्रमुख छतराज पौडेलको पहलमा नगरमा अलपत्र बटुवालाई हिजो उद्धार गरिएको छ। बिहानैदेखि परेको ठूलो झरीले अलपत्र परेका दैलेख जिल्लाका बासिन्दालाई नगर प्रमुख छतराज पौडेलको सहयोगमा यातायातको व्यवस्था गरी उनीहरूलाई पठाइएको हो। खानासहित यातायातको व्यवस्था गरिदिएर बुटोलसम्म पुर्याउने जिम्मा लिनुभएको पौडेलले दैलेखको ठाँटीनाथ गाउँपालिकाको अध्यक्षले जानकारी गराएपछि उद्धार गरिएको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार 1 गतेबाट पठन पाठन सुचारू गर्न सङ्घ प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले हिजो विज्ञप्ति जारी गर्दै लामो समयसम्म पढाइ अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्यूनीकरण गर्न अपरिहार्य रहेको भन्दै विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठन पाठनको सहज अवस्था सिर्जना गर्न, दूर तथा खुल्ला शिक्षा लगायत वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न, हालै मन्त्रालयले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देश 2077 जारी गरेको पनि जनाएको छ। नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका नेता समेत रहनुभएका साहित्यकार कवि तथा रातो खबर पत्रिकाका निर्देशक अनिल शर्मा विरही थुनामुक्त हुनुभएको छ। चितवन जिल्ला अदालतले शर्मालाई साधारण तारिखमा हिजो थुनामुक्त गरेको हो। चितवन जिल्ला अदालत 1 नम्बर न्यायाधीश हेमन्त रावलको एकल इजलासले शर्मालाई साधारण तारिखमा थुनामुक्त गर्न आदेश दिएको थियो। पूर्वी नवलपरासीको कावसती नगरपालिका 8 शीतल चोकमा 82 वर्षीय महिला जसुदा अधिकारीको हत्या भएको ठहर गर्दै प्रहरीले घटनामा संलग्नलाई कर्तव्य ज्यानमा मुद्दा चलाएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँडका अनुसार जसुदा अधिकारीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले उनका बुहारी 40 वर्षीय निरा खत्री अधिकारीलाई शनिबार नै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो। मृतकका छोरा अर्थात् प्रहरी नियन्त्रणमा रहेका निरा खत्री अधिकारीका श्रीमान चन्द्रकान्त अधिकारीले आफ्नै आमाको आफ्नै श्रीमतीद्वारा हत्या भएको भन्दै किटानी जारी दिएको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। गण्डकी प्रदेश सरकारले हरेक जिल्लामा रङ्गशाला निर्माणको नीति लिने भएको छ। प्रदेश सभाको हिजोको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमित शेरचनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा संघीय सरकारसँगको सहकार्यमा प्रत्येक जिल्लामा रङ्गशाला निर्माण गर्ने नीति लिने जानकारी दिनुभएको हो। भारतबाट फर्किएका स्थानीयलाई लिएर दाङ हिँडेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा परि 11 जनाको मृत्यु भएको भेरी अञ्चल अस्पतालले जनाएको छ। भारतबाट फर्किएका मानिसहरूलाई लिएर नेपालगञ्जबाट दाङतर्फ गइरहेको नापाँच ख 5995 नम्बरको गाडी बाँकेको अगैयामा दुर्घटना भएको थियो। रोकिराखेको ट्रकमा गएर ठोक्किँदा दुर्घटना भएको र चालकसहित बसमा 33 जना सवार रहेका थिए। मृत्यु हुने 11 जनामा 10 पुरुष र 1 महिला रहेका छन्। बाँकी 22 जनाको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ, जसमा 21 पुरुष र 1 महिला रहेका छन्। 4 जनाको अवस्था गम्भीर रहेको र उपचार जारी रहेको अस्पतालले जनाएको छ। राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको दरबार हत्याकाण्डले 19 वर्ष पार गरेको छ। आजको मिति अर्थात् विक्रम सम्बत 2058 साल जेठ 19 गते नारायणहेटी दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित उहाँका सबै सदस्यको हत्या भएको थियो। हत्या भएको 19 वर्ष पुरा हुँदा पनि अझैसम्म हत्या हुनुको कारण र घटनाको सत्य तथ्य छानबिन भएको छैन। घटनाको छानबिन गर्न तत्कालीन सरकारले गठन गरेको समितिले तयार पारेको प्रतिवेदनले गोलीकाण्ड तत्कालीन युवराज दिपेन्द्रबाट भएको ठहर गरेको थियो, तर धेरैले यसलाई पत्याएका छैनन्। यस्तै सदाका वर्ष जस्तै यस वर्ष पनि साँझ पख दीप प्रज्वलन गरी राजा वीरेन्द्रको परिवारलाई सम्झने कार्यक्रम यसपटक भने रोकिएको गैंडाकोटका सन्तोष अधिकारीले जानकारी दिनुभएको छ। कोरोनाका कारण भिडभाड हुने डरले यसपटक घरमा नै बसेर स्वर्गीय वीरेन्द्रको परिवारलाई सम्झन पनि उहाँले आग्रह गर्नुभएको छ। विजय खबरमा अब पालो भएको छ नमुना ग्राम सञ्चार अभियानको अर्को अङ्क।
नमुना ग्राम संचार अभियान गैंडाकोट 3 को आवाज।
वर्षौँ पछि खानेपानी सहज रूपमा पाउँदा गैंडाकोट 3 भुजेल गाउँमा अहिले खुसियाली छाएको छ। एक रिपोर्ट सहकर्मी माया कडेलबाट।
घर आँगनमै पानीको धारो देख्दा गैंडाकोट 3 की चेम्सी माया भुजेललाई सपना जस्तै लागेको छ। 59 वर्षीय दमको बिरामी भुजेललाई उकाली ओह्राली गरेर खानेपानी लिन कुवा जानु पर्दा गाह्रो थियो, तर पनि कुवा जानु पर्ने बाध्यता थियो। अहिले भने त्यो बाध्यता हटेको छ। खानेपानी सहज रूपमा पाएपछि खुसी हुँदै अहिले सुविधा भएको उहाँ बताउनुहुन्छ।
धुलो माटो हिलो पनि खाइयो, कुवाको पानी हुँदा भुजेर खानामा अलिअलि रुगा कासानी लाएको थियो त्यो बेलामा, अहिले अलिक राम्रो भएको छैन। पहिला हिँड्दामा त उकालो उराल्नु पर्ने, धम्की हुने मान्छेहरू सातदम बन्ने मान्छेहरू ठुलो ढकारो भएर बसेर खानु परेको थियो नि नानी पहिला त, अहिले सुविधा भयो।
गाउँमा 35 घरधुरी छ, जेनतेन कुवाको पानी ल्याउने अनि खाने गर्दथे। अहिले पानी घर नजिकै मात्र आएको छैन, शुद्ध पिउने पानी भएपछि रोगको डर पनि कम भएको छ। स्थानीय सुखबहादुर भुजेल।
अब पानी बोकेर निकै समय टाढा बोकेर खानु परेको थियो, नजिक हुनाले अलि समय राम्रो भयो, अहिले राम्रो छ। पहिला त अलि दुःखै थियो, अब कुवाको पानी खाँदाखेरि लाग्ने थियो रोग।
पानी आएपछि भने स्थानीयमा खुसी छाएको छ। आम्दानीका विकल्प खोजेर काम गर्न सकिने, करेसाबारीमा पानी हाल्न र तरकारी फलाउने आशामा छन् स्थानीय डिल बहादुर भुजेल।
अहिले त धेरै खुसी छ, यो खानेपानी जस्तै अब यत्रो वर्षसम्म खानेपानी राम्रो शुद्ध पानी खाइएको थिइनँ, यहाँ पिउन पाएको थिइनँ। अहिले हाम्रो यहाँको उपभोक्ता भुजेलवासी धेरै खुसी छन्। पानी नहुँदा त यहाँ धेरै समस्या थियो, अब पानी नभएसम्म केको विकास पनि नहुने। अब सागसब्जी रोप्नु पनि पानी भयो, सागसब्जी रोप्ने जे विकास गर्ने पानी अघि सर्नु पर्दैछ पानी नै।
भुजेल गाउँका जोगबहादुर भुजेलले अबदेखि स्वच्छ पानी पिउने दिन आएको बताउनुहुन्छ। धेरै वर्ष अघिदेखिबाट नै फोहोर पानी पिउँदै आउनुभएका भुजेल घर अगाडि आँगनमा धारो देख्दा खुसी हुनुभएको छ।
पहिला ठुलो दुःख थियो हजुर, ठुलो दुःख थियो। पछाडिको गाउँ उही पनि पानीको नि दुःख, ठुलो दुःख थियो। हिलो पानीले खाना खाना खेरमा हरेक रोग बिहान लागिराखेको थियो, ठुलो हर्काले खुसीमा चाहिँ पानी खाइरहेका छौँ।
खाने पानी लिन कुवा खोला धाउन नपरेपछि समयको पनि बचत भएको छ। त्यो समयमा केही काम गर्ने योजना स्थानीयको छ। पानी पाएसँगै स्थानीयमा खुसी छाएको छ। विजय एफएम नगरपालिका र रोटरीको सहयोगप्रति स्थानीय खुसी छन्। स्थानीय बुद्धिमाया बुझेल।
अहिले एउटा के न के हामीले एक घन्टा लाएर खोलाबाट पानी ल्याउँदा त त्यो भागमा अहिले हामीले अर्को काम गर्नु पायो नि। पानी आफै आइयो, अब त्यो पानीले अब हामीलाई कति थोकको सुविधा हुन्छ। खुर्सानीको बिरुवा यसो एउटा मात्रै हुर्का पनि त्यो पनि सुविधा भयो, किनेर खानु परेन। अनि एउटा टमाटरको बिरुवा यसो लाएर हुर्काउनु पाए पनि चिसो पाएपछि सुविधा भयो बहिनी। धेरै ठाउँमा तपाईँले हामीलाई सुविधा दिनुभयो हो, यसमा तपाईँलाई ठुलो धन्यवाद। मुरी मुरी लाख लाखको धन्यवाद हामी दिँदैछौँ।
विजय एफएमको नमुना ग्राम सञ्चार अभियानमा 40 घर 4 शौचालय कारण पानीको अपर्याप्तता भन्ने समाचार रिपोर्ट प्रकाशन प्रसारण भएपछि सामाजिक संस्था रोटरीको ध्यान आकर्षण भएर खाने पानीको योजना बनेको हो। अब भने शौचालय बनाउने र गाउँलाई स्वच्छ बनाउन पहल गर्न आवश्यक रहेको छ।
हामीलाई भर्खरै प्राप्त समाचार अनुसार गण्डकी प्रदेश नवलपरासी बर्दगाड सुस्ता पूर्व काउसती नगरपालिका ठेगाना रही सोही नगरपालिका स्थित क्वारेन्टाइनमा रहनुभएका 22 र 36 वर्षका दुईजना पुरुष र जिल्ला नवलपुर विनय त्रिवेणी गाउँपालिका ठेगाना भई नगरपालिका स्थितकै क्वारेन्टाइनमा रहनुभएका 14 वर्षका एकजना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको गण्डकी प्रदेशको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्य समितिका संयोजक डाक्टर विनोद बिन्दु शर्माले भर्खरै जानकारी दिनुभएको छ। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या 27 पुगेको छ।